صبح روز کھلا اور چھپا خرچ کرتے ہیں ان کا اگر ان کے رب کے پاس ہے اور ان کے لیے کوئی خوف اور رنج کا مقام نہیں ہے. ان تبدو صدقات کا نہیں ہے وہ ان تخفوها وتؤتوها الفقراء فهو خير لكم. یہ ہم پہلے پڑھ چکے ہیں اسی حوالے سے کہ اگر وہ مال ایمانیہ طور پر جو دینا ہے یہ وہ مال ہے جو امت کے لیے اجتماعیت کے فائدے کے لیے آپ نے اللہ کی راہ میں لگانا ہے اور اس کی بہترین مثال ہم نے وہ پڑھی کہ جب غزوہ کے اندر نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ لے لو جو کچھ تمہارے پاس ہے تو اس میں حضرت ابوبکر عمر فاروق عثمان بن عفان اور عبد الرحمن بن عوف وہ سارے لوگ لے کر آئے اور میں نے تفصیل سے بتایا اس بندے کا بھی واقعہ جو مال لے کے آنے والوں نے 2.5 کلو کھجورے لے کر آیا تھا. یہ اس میں رسول اللہ ہر ایک سے پوچھتے جا رہے ہیں کیا لے کر آئے ہو کیا گھر چھوڑ کر آئے ہو. یہ اعلانیہ دینا یہ بہت بہتر ہے, اعلانیہ دینا اچھی بات. اور چھپ کر جہاں کسی انسان حاجت مند کی فقیر کی ضرورت مند کی ضرورت کو پورا کرنا ہو تو وہ چھپ کر دیکھنا. اس سے بہت ساری جو بیماریاں لگ جاتی ہیں تو اس سے بچ جاؤ. ان بیماریوں میں ایک بہت بڑی بیماری ریاکاری کی ہوتی ہے, اس سے بچ جاؤ. یہ اندر کا بہت بڑا گناہ ہے کہ ریا کو شرک اصغر کہا گیا ہے. اس ریاکاری کی بیماری سے بچ جاؤ گے اگر چھپ کر دو, بائیں ہاتھ سے دو اور بائیں ہاتھ کو خبر بھی نہ. اور وہ مال جو تم نے ویسے دینا ہے وہ ترغیب ہوگی دوسروں کو بھی کہ یہ اتنا بڑھ گیا اللہ کے نام میں دے دینا, میں اس سے آگے بڑھ جاؤں وہ اور زیادہ دے گا پھر آپ اس سے اور بڑھ جائیں. یہ بالکل وہی بات ہے جس کو اللہ نے یوں کہا فسط بالکل خراب نیکیوں کے اندر دوڑ لگا. یہ نیکیوں کے اندر دوڑ لگانے والی بات ہے. تو اعلانیہ بھی دینا ہے, چھپ کر بھی دینا ہے. اور ان کی مثالیں میں نے اس سے پہلے بس میں دے دی ہے. ان تخفوها وتؤتوها الفقراء فهو خير لكم يكفر عنكم من سيئاتكم. یہ اندر کی جو بیماریاں ہیں جسے ریاکاری کی میں نے ایک بیماری کہا ہے, نمود و نمائش کی تمنا, ذاتی اغراض کے لیے کسی کو دینا, یا کبھی دے کر تانگا بازی کرنا, وہ تمہارے ہاتھ سے چھوٹ جائے گا, یہ بیماریاں تمہیں نہیں لگیں گی. اگر اسلامی نظام کے تحت جس کو تم نے مالی انداز اس طرح کی ہو کہ خود نہ دیا ہو فیملی کے اندر یا اسلامی مملکت ہے تو اسلامی مملکت کے اندر آپ نے فنڈ کے اندر اپنے پیسے جمع کروا دیے اور حکومت نے یا آپ کی سوسائٹی میں جو محلے میں بنائی ہوئی ہے یا وہ خاندان کے اندر جو آپ نے ایک جگہ پیسے پور کیے ہوئے ہیں وہ پیسے جب کسی غریب آدمی کو دیے جائیں گے تو وہ پیسے کسی خاص فرد کے نہیں ہوں گے, تو وہ کسی خاص فرد کا بندہ احسان مند نہیں ہوگا. نہ ہی وہ پھر کوئی اسے احسان بتلا کر یہ کہہ سکتا ہے کہ یہ پیسے جو تمہارے اوپر خرچ ہوئے ہیں, تمہارے بچے کی پڑھائی کا جو خرچ ہوئے ہیں, وہ تمہارے کاروبار کے اندر جو لگائے گئے تھے, وہ تو ہمارے پیسے تھے. یہ کوئی کہہ ہی نہیں سکتا اس لیے کہ اس کے پیسے تو کہیں اور پول ہوئے تھے. یہ جو پیسے آئے ہیں اللہ جانے کس کے پیسے, تو پھر تمہیں وہ جو تانا دینے کی بیماری تھی اس سے بھی بچ جاؤ. اندر کے بہت سارے نفسیاتی پرابلم تمہارے خود بخود حل ہو جائیں گے. وہ انسان کی چھوڑ دی کہ آپ نے یہ دیکھا ہوگا کہ پیسے تو بعض تنظیمیں فنڈ کر کے اکٹھا کرتی ہیں, ادھر سے پیسے لیے, کارکنان سے پیسے لیے, لوگوں سے اکٹھا کیا, اور اکٹھا کرنے کے بعد رمضان کے اندر رمضان پیکج کے نام پہ اس پارٹی کا کوئی لیڈر ہوتا ہے جو کھڑا ہو کے وہاں پہ لوگوں کو, فقیروں کو, محتاجوں کو وہ مال دے رہا ہوتا ہے. اس میں آٹے کا ایک پیالہ ہوتا ہے, چینی کا ایک پیکٹ ہوتا ہے, چائے کی پتی کا پیکٹ ہوتا ہے, دالیں ہوتی ہیں, وہ چودھری صاحب بن کے وہاں پہ دے رہے ہوتے ہیں. होकर किया है, आराम से दे दिया जाए, ये अखबारों की खबरें न लगे, तो वो जो बेचारी है उस दिन रात से वो लेकर गई है आपका पैकेज, जो रमजान पैकेज दिया था या गरीब पैकेज जो दे रहे हैं, लोगों को कह रहे हैं 2000 देना है, 2000 से लोगों की जिंदगी बन जाएगी। मना करने वाली बात के लोगों के सामने लोग क्या है कि वो कल जो फोटो आई थी जो गुलाम जगह से रमजान पैकेज ले रही थी वो तुम्हारी मां थी, वो तुम्हारी खाना थी, वो तुम्हारी सास थी। ये बंदा किसी को मुंह दिखाने के काबिल रह गया, मजबूरी में बेचारा ले तो लेंगे लेकिन इज्जत नक्स मजबूर हो जाएगी। मैं किसी की इज्जत नक्स को मजबूर न करना, इससे चुप में दोगे तो ज्यादा बेहतर। हां वो जो माल गुस्सा देना वो खुल कर दो, लेकिन इस तरह मत देना कि माल दिया है तो चौधरी साहब को भी पता चल जाए, मकसद बनाने लगे हैं तो मोदी साहब ने चौधरी साहब ने 5 रुपये भेजे हैं, 10 रुपये भेजे हैं, और आपने देखा होगा कि वो गांव की मसाजत के अंदर खास तौर पे जो मोदी साहब ऐलान कर रहे होते हैं बार बार के चौधरी साहब के घर तक 10 रुपये आए, और चौधरी साहब ने कहा कि 2 दफा ऐलान करना, इस बीमारी से बच जाओगे, मत ऐसा करो। कुम सयातिकुम अल्लाहु बिमा तअमलून खबीर। अल्लाह ताला उस सारे अमल को जो तुम कर रहे हो उससे बखूबी बाखबर है। तुम कहते हो कि जनाब ये जो मैं अल्लाह के राह में माल लगा रहा हूं, ये लोगों से जो फंड कर लिया था वो तो मैंने एक औरत की तोहीन भी कर दी और मर्द की तोहीन कर दी, जिनको मैंने दिया उनकी इज्जत में उसको मजरू कर दिया। मेरी नीयत या नहीं थी, तुम्हारी नीयत थी या नहीं थी उसकी तो इज्जत मजरू हो गई, किसी को तो रोकना था। उसके पास तो ईमान के बाद सबसे कीमती होता उसकी इज्जत नक्स तो थी। फिर आप कहते हैं कि जनाब मैं तो बड़ा नेक आदमी हूं, खुदा की कसम मेरे दिल के अंदर जात की प्रमोशन कोई नहीं है, मैं अपनी जात के हवाले से नहीं करता, पर मैं उनके लिए वो ठीक ही कहता हूं। मैं तो दिन की प्रमोशन के लिए करता हूं, मैं तो इसलिए कर रहा हूं कि लोग मुझे देखेंगे कि मैं ये काम कर रहा हूं फिर लोग मुझे वोट करेंगे। हालांकि जब माल लगाना है तो अल्लाह का हुक्म था कि साथ ये भी कह दो ला नुरीद मिनकुम जज़ाअन वला शुकूरा, हम तुमसे न जज़ा चाहते हैं न शुक्रिया चाहते हैं, करना चाहते हैं तुमको बकायदा वोट चाहते हैं। ला नुरीद मिनकुम जज़ाअन वला शुकूरा। और लोग ख्याल करते हैं कि अगर हम लोगों को माल यूं देंगे तो उनके दिल हमारे लिए नर्म हो जाएंगे, और हमारे उनके दिल जब नर्म हो जाएंगे तो फिर वो हमको वोट करेंगे। हमने वोट लेकर कौन सा अपनी लाभ के लिए काम करना है, हमने तो अल्लाह के दिन के गलबे के लिए काम करना है। दिन का गलबा कहां रह गया जब हम अल्लाह की आयात को तुमने वैसे ही तोड़ दिया है। अल्लाह ने दुकान तक छुप कर देना, उसकी इज्जत नफ्स को बचा के देना, इस चीज को काम करने के लिए कोशिश कर रहे हो। भी मैं चाहता हूं कि इस मौके पर दिमागों से यह बात निकाल दूं कि अगर तुम किसी को माल दोगे तो उसके दिल में तुम्हारे लिए मोहब्बत भी पैदा हो जाएगी। ये बात लोगों ने बड़ी लिखी है और बड़ी समझाई है। मैं आपको आप ही के मुल्क का एक मुशाहिदा सुनाता हूं। जमात इस्लामी जब से बनी है उस वक्त से इसका शोभा खिदमत खल्क मौजूद है, और जमात इस्लामी अपने हर यूनिट के अंदर कोई ना कोई खिदमत खल्क का काम कर रही होती है। और जिस जमाने में माली तौर पर बहुत कमजोरियां भी थी उस वक्त से लेकर अब तक, पहले यह अकेली जमात थी जो कि खालों के जरिए फंड को रेस करती और गरीबों पर लगा दी। अब तो अल्लाह के फजल से इसके ऊपर सारी कौम चल पड़ी है, उस वक्त अकेली जमात इस्लामी करती थी। मुल्क के अंदर कहीं हादसे میرے گھر سے مال نکال نکال کر اور لوگوں سے اکٹھا کر کر کے وہاں پہنچاتے ہیں اور وہاں لگاتے ہیں اور اپنے خدمات بھی پیش کرتے ہیں. اور اگر یہ مال لگانے سے لوگوں کے دل میں نرمی اور گنجائش پیدا ہوتی ہوتی تو پاکستان کی سب سے بڑی جماعت جماعت اسلامی ہوتی. میرے والد موتر مہم میں شامل رہے دو دفعہ چاہا ڈوبا اور دو دفعہ جماعت اسلامی کے کارکنوں نے اپنے ہاتھوں سے بنا کر دیا. سب سے زیادہ ووٹ اگر ملنے ہوتے تو جماعت اسلامی کو شدہ میں ملتے سواب میں ملتے. لیکن آپ دیکھتے ہیں کہ سب سے کم ووٹ جماعت اسلامی کو شدہ میں ملتے. میرا نیسی کر کے دیکھتی ہے کہ پاکستان کے اندر دو بڑی پارٹیاں جن کا نام مسلم لیگ اور پیپلز پارٹی ہے ان کا سر سے کوئی شعبہ خدمت خلق ہے ہی نہیں. لوگ ووٹ ان کو دیتے ہیں. جن کا شعبہ خدمت خلق ہے ہی نہیں لوگوں کے دل ان کے لیے کھلے ہوئے. اس لیے دماغ تو کسی بخش میں ہی میری اگر یہ بات ہے تو میں یہ نیتی کا کام کروں گا تو اس کے بدلے مجھ کا دل کھل جائے گا میرے لیے تو اس کو پچھے نکال دی. تمہیں جس کے لیے کرنا ہے وہ اللہ کی رضا ہے کرنا تو تمہیں یہ کرنا نہیں ہے. اور جب تم کسی کا دل خوش کرنے کے لیے بات کرو گے تو پھر اللہ کی رضا سے پیچھے ہٹ رہے گا. اپنے آپ کو ٹھیک کر لو. ہاں خالص کر لو اللہ کی رضا کے لیے. میں تمہیں یقین دلاتا ہوں کہ دل لوگوں کے میرے اللہ کے پر لوگوں کے درمیان ہے. لوگوں میں پھر دے گا وہ لوگ بھی تمہاری طرف کس سے چلے آئیں گے مطلب کس سے پیدا ہو جائے گی. لیکن تمہاری نیت یہ نہ ہو. تمہاری نیت یہ ہوگا خالص کر اللہ کی رضا. خالص کر اللہ کی رضا کے لیے کام کرو. آئیے اس کو دوبارہ پڑھتے ہیں. اگر آپ نے صدقات اعلانیہ دو تو یہ بھی اچھا ہے. لیکن اگر چھپا کر حاجت مندوں کو دو تو یہ تمہارے حق میں زیادہ بہتر ہے. یہاں حاجت مندوں کا نام دوسری جگہ ہے جہاں پر زیادہ بہتر ہے. تمہاری بہت سی برائیاں جو نمودے نمائش کی وہ آگے بڑھنے کی شہرت کی بھوک یا احسان جتلانے کی عادت یہ بڑی بڑی بیماریاں ہیں یہ ختم ہو جائیں گی. وہ تو بیچارے لگائیں گے. وہ تو ایک امتحان میں پڑ گئے. بات اس کی ہو رہی ہے جس میں عطا کرنا ہے. اس کو جب بھوک ہوتی ہے شہرت کی جب بھوک ہوتی ہے اقتدار کی جب بھوک ہوتی ہے احسان بتانے کی پھر وہ ایسی حرکتیں کرتا ہے. اس سے روکا ہے. تمہاری بہت سی برائیاں اس طرز عمل سے محو ہو جائیں گی. اور جو کچھ تم کرتے ہو اللہ کو بہت اس کی خبر ہے. تم تو جو بھی کام کرو گے اللہ کے لیے کرنا ہے نا اس کو تو پتا ہے. وہ تو باخبر اس کے پاس تو انہیں لگے کی خبر. اور مزے کی بات وہ علیم بھی ہے اور خبیر بھی ہے. پہلے خبیر کی بات کی ہے بعد میں علیم کی بات کی ہے. تم کہتے ہو کہ ٹی وی کے اندر ریڈیو کے اندر میرے انٹرویوز چھپے خبریں لگے لوگوں کو پتا چلے تمہوں نے بھی یہ کام کیا ہے. کہا کہ یہ جو ٹی وی تم چلانا چاہتے ہو یہ ریڈیو تم چلانا چاہتے ہو اس سے زیادہ باخبر نظام میرے پاس موجود ہے. تمہارے ارد گرد فیصلے بیٹھے ہیں تمہیں لوگوں کی خبر دے رہے ہیں مجھے. حتیٰ کہ ان فرشتوں کو میں نے سکھا دیا ہے جو ٹی وی کا کیمرہ ہے وہ تمہارے چہرے کو تمہارے حرکات و سکنات کو نوٹ کرتا ہے. میرے اللہ نے جو کیمرے ان فرشتوں کو دے رکھے ہیں یہ دوسری باتوں کو بھی نوٹ کر لیتے ہیں. تو یعنی ان کے ذات سے دور کے کیمرے باخبر ہے. وہ پوری طرح باخبر مت گھبراؤ. اس کو پتا چل جائے گا کس نیت سے دیا ہے. تمہیں عمدہ نیت سے دو، کسی کو خبر نہ ہو کون و کان، لیکن تیرے اللہ کو خبر پڑ چکی ہے، فرشتے ٹھیک ٹھیک بجھا چکے ہیں، وہ اپنے کام میں کبھی کوتاہی نہیں کرتے۔ پھر یہ اخبار کے ذریعے، ٹی وی کے ذریعے، رسالوں کے اندر جن تک تم پیغام پہنچانا چاہتے ہو، وہ عام انسانوں کی نسبت میں جو تذکرہ کرتا ہوں اللہ فرماتے ہیں وہ فرشتے میں کرتا ہوں۔ بولو وہ تمہارا تذکرہ جو انسانوں میں ہو وہ زیادہ بہتر ہے کہ جو میرے فرشتے میں تذکرہ کریں، اور میں جو تذکرہ کروں ان فرشتوں کے سامنے وہ زیادہ بہتر ہے۔ حضور ہوں، ایک بات میں اس تک پہنچتی، میرے فرشتوں کا نظام اس میں کوئی قدم نہیں۔ نئی سے آگے تم ہدا ہوں ہوا، یہ بھی ایک اور بیماری کا تذکرہ ہے، دینے والوں کو ایک بیماری اور بھی ہوتی۔ وہ دینے والا کہتا ہے کہ یہ میری پارٹی کا ہے، میں اس کو دوں گا، یہ میرے گروہ کا ہے، میں اس کی مدد کروں گا، یہ دوسرا گروہ کا ہے، اس کی مدد کرنا میرے اوپر فرض نہیں ہے۔ پھر کچھ لوگ ہوتے ہیں اس سے اوپر کے درجے سے، وہ کہتے ہیں کہ یہ دیوبندی ہے، یہ بریلوی ہے، یہ انگریز ہے، یہ پیپلز پارٹی کا ہے، یہ جماعت اسلامی کا ہے، یہ فلاں کا ہے، مجھے اس سے کیا غرض؟ میرا تو مسلمان بھائی ہے، میں اپنے مسلمان بھائی کو دوں گا، فلانا کافر ہے اس کو بھیجوں گا، فلانا عیسائی ہے اس کو بھیجوں گا، فلانا یہودی ہے اس کو نہیں دوں گا، فلانا مجوسی ہے اس کو نہیں دوں گا۔ یہ دل کی تنگی کا دوسرا نام ہے، لیکن الگ دل نہیں ہے، یہ دل کی ایک تنگی ہے۔ اللہ کہتے ہیں کہ یہ ہدایت دینا بندے تیرا کام ہے، رسول اللہ کو ڈائریکٹ مخاطب کر کے کہا ہے۔ اس زمانے کی بات ہے کہ جب مال لگانے کی بات آتی تو صحابہ بھی ایسا کرتے کہ جو مومن ہے اس کو تو دیتے ہیں، اور جو غیر مومن ہوتا تو اس سے روک لیتے۔ اب تاکہ اس زمانے میں تو باپ اگر مسلمان ہو گیا ہے تو بیٹا مسلمان نہیں ہوا، اور بیٹا مسلمان ہوا تو اپنے باپ مسلمان نہیں ہوا، کوئی عورت مسلمان ہوگی تو اس کی ماں بھی مسلمان نہیں ہوئی۔ تو نیک اور صالح یہ لوگ ایمان لائے تھے، اپنے ہی رشتے داروں کو دیکھتے ہوئے روک لیتے تھے کہ یہ تو مسلمان، اس کو کیوں دوں؟ میں تو اللہ کے حکم کے مطابق بہن بھائی کام مسلمان ہے، آپ اس نے ایک دوسرے کو دیں گے۔ اللہ نے اس کا جواب دیا کہ نہیں، یہ ساری میری مخلوق ہے، یہ مال میں نے اپنی مخلوق کے لیے دیا، میں اس کو بھی دیتا ہوں جو میرے نام کی مالا جپتا ہے، اور میں اس کو بھی دیتا ہوں جو مجھے گالیاں دیتا ہے۔ میرا اخلاق علی ہے، اور محمد رسول اللہ نے ارشاد فرمایا کہ خود اپنے اخلاق اللہ لوگوں کے اخلاق کو اپنا لو، اس میں یہ تمیز بھی نہ کرو۔ اور میں پورے وسوخ سے کہتا ہوں، زبانگر بہت کہتا ہوں، اور اس بات کو مجھے خوف بھی نہیں کہ اس کی پر تردید ہو سکے، کہ پوری کائنات میں ایک دین اسلام ایسا ہے جس کے اندر رواداری کا یہ عالم ہے کہ وہ مال لگاتے ہوئے اپنے دلوں کو یہ قید لگانا دور قرار دیتا ہے کہ جب تک وہ یہ سوچو کہ یہ مال لینے والا کہیں مسلمان ہے کہ نہیں، اچھا یہ لینے والا کتنی نمازیں پڑھتا ہے، اچھا لینے والا کتنا لینے والا ہے۔ نہیں، یہ باتیں تمہارے سوچنے کی نہیں ہیں، یہ تمہارے سوچنے کی نہیں ہے۔ اسے ہدایت دینا، اسے ہدایت نہ دینا، کہ محمد صلی اللہ علیہ وسلم آپ اس کو مکمل کر سکھا رہے، آپ تو صرف ہدایت پہنچانے کے مکلف ہے، ان کے دل کو بدل دینا تو ہم نے آپ کے اختیار میں نہیں دیا، نہ آپ کی یہ ذمہ داری ہے۔ نہیں سے علی کا ہدا ہوں، لوگوں کو ہدایت بخشنے کی ذمہ داری تم پہ نہیں ہے، کیا محمد صلی اللہ علیہ وسلم آپ کو یہ ذمہ داری ہے ہی نہیں؟ حالانکہ اللہ یہدی نہیں ہے شاہ، لیکن اللہ جسے چاہتا ہے ہدایت دیتا ہے، تو ہدایت اگر اللہ جس کو چاہتا ہے دیتا ہے اور جس کو نہیں چاہتا دیتا، تو تمہیں تو اس معاملے کا نہیں پتا، وہ معاملہ دوسرا ہے۔ تم کو اس کا تو مال میں دیا، اس کو میں سے جو ان کے لیے تھا وہ تیرے قریب تھا، جو جس کو تم نے پہنچانا تھا تم نے کیسے روک لیا؟ عزیز و اقارب کے لیے، کیا करना है। वो गुरु वो लोग जो बसरे पेकार हो इस्लाम के खिलाफ, वो लोग वो गुरु जो बकायदा लड़ रहा हो उम्मत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ, वो कैसे उनको दिया गया तो उससे वो हुकूमत पकड़कर फिर मुसलमानों को नुकसान पहुंचाएंगे। यहां पर कहा कि अब नहीं तुमने दे, यहां पर नहीं दोगे। अमरीकी हुकूमत हमारे साथ जुर्म करती है, अमरीकियों ने नहीं किया। हम अमरीकी हुकूमत के लिए कोई काम ऐसा नहीं करेंगे जिसकी वजह से उसे तकलीफ हो, लेकिन वहां पर अगर नजर आ गए तो हमारे अल्लाह के बंदे अल्लाह के लियाद अगर तकलीफ होगी हम वहां पर भी मदद करें। खुले दिल के फिर ये एक और एहतियात कि आपके पास 100 रुपया है, आप उसमें से 50 लगाना चाहते हैं और मुसलमानों की अल्लाह के दिन के रब्बे वालों की वो जो कोशिश कर रहे हैं उनकी जरूरतों के लिए 50 रुपये चाहिए, तो आप कहें कि मैं किसी वैल्यूशन को पहले दे लूं और फिर उनको दूंगा, तो ये काम करने की तुझे इजाजत नहीं। ये एहतियात करनी है कि मुसलमानों को पहले दे। अदना अदना का कानून कहता है पहले करीबी फिर उसके बाद फिर उसके बाद, इनकी जरूरतें पूरी हो गई हैं तो दूसरों को देते हुए कोई रुकावट नहीं, फिर दीजिए। नहीं सहने का हदा हूं वाला कि मल्ला यह भी नहीं होशा। हाँ, यहां पर एक और बात भी समझ लीजिए कि जिसको अल्लाह ताला हदायत चाहते हैं देते हैं, तो उसमें अल्लाह की एक सुन्नत का फरमा है। तमाम इंसानों को अल्लाह ने हदायत तो दे दी, हदायन मजबैन, हमने उनको दोनों रस्ते बता दिए हैं। तुम तो शाकिर हो इमा कपूरा, चाहे तुम शुक्रगुजार बनो चाहे तुम कुफर करने वाले बनो, इसकी पूरी आजादी दे दी। वो बंदा अपनी उस आजाद मर्जी के साथ, ये जिन और इंसानों की सिर्फ बात हो रही है दूसरी मखलूक की ये बात नहीं, वो जिन या इंसान अपनी आजाद मर्जी के साथ वो जो अंदर बदियत कर दिया है खैर उसके तरफ चलना चाहता है, अपनी आजाद मर्जी के साथ उस रस्ते को अडॉप्ट करना चाहता है, फिर अल्लाह जल्ला शानू को चूंकि अलीमों की जात से दूर है, नीतों के हाल को जानते हैं, जो ये बंदा उस रस्ते पर चलने की कोशिश करता है अल्लाह कहते हैं कि हम उसके रस्ते खुद बना देते हैं। नदी में जा हदीना, जो हमारे रस्ते पर चलने की खुद कोशिश करते हैं, या ना हदीना हम उससे बनना, अपने रस्ते हम उन्हें फिर खुद दिखा देते हैं, हम उन्हें सिखा देते हैं। यह है वो जिसको हमने तौफीक का लफ्ज कभी इस्तेमाल करते हैं, ये वह है कि जिसको अल्लाह हदायत देते उनको देते हैं जो खुद उस रस्ते पर चलने की कोशिश करता है, और चाहे वो मुसलमान के घर में पैदा हो लेकिन वो सीधे रस्ते पर चलने की कोशिश न करता हो, फिर अल्लाह की सुन्नत यह है कि भाई मुद्दे उनकी तो गुया नहीं या माहूल, अल्लाह उनके रस्सियों को दराज कर देते हैं, वो उधर ही भटकते रहते हैं। तो अल्लाह की सुन्नत या तब्दील रहना सुनना तब्दील रहना, अल्लाह की सुन्नत किसी के लिए कभी तब्दील होगी नहीं, किसी के लिए भी यह तब्दील न होगी। लोगों को हदायत बख्श देने की जिम्मेदारी तुम पर नहीं है। अब समझ आ गया कि किस पर है जिम्मेदारी। ये हदायत अल्लाह कहते हैं लोगों के दिल मेरी दो उंगलियों के दरमियान, जब वो खुद सीधे रस्ते पर चलने की कोशिश करते हैं तो उनके दिल में मोड़ देता हूं सीधे तरफ, उनके लिए रस्ते बना देता हूं, और जब वो खुद दूसरे रस्ते पर जाना चाहे तो मैं उनको उधर ही छोड़ देता हूं। हदायत तो अल्लाह ही जिसे चाहता है बख्शता है, और खैरात में जो माल तुम खर्च करते हो वो तुम्हारे अपने लिए भला है, वो माल तुमने अगर किसी काफिर को भी दिया है किसी बुरे इंसान को भी दिया है तो समझ लो कि तुमने खैर का काम कर लिया है, और खैर का काम किसके लिए किया था वो तो जानता। आखिर तुम इसलिए तो खर्च करते हो कि अल्लाह की रजा हो। ये अल्लाह ही की सिफत है कि उसकी रजा के लिए कोई काम किया जाए, शख्स कहे कि मैं फलां को राजी करने के लिए काम करूं तो सिर्फ के अंदर इश्तराक हो गया, किसी का नाम तो शिर्क है। यह भी एक नाजुक सा मामला है। मिसाल के तौर पे हम कोई काम करते हैं हमें खुश हो रहे, हम कोई काम करते हैं अब खुश हो रहे, क्या इसमें भी शिर्क हो जाएगा? नहीं। अगर नियत यह है कि मैं अम्मी की खिदमत इसलिए करता हूं कि अम्मी राजी हुई तो मेरा अल्लाह राजी हो जाएगा, अगर ये राजी हो गए तो मेरा न राजी हो जाएगा। तो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जिसने एक दफा प्यार से अपने बाप को मोहब्बत की नजर से देखा अल्लाह उसके लिए जन्नत वाजिब करता है। मुकम्मल हज का सवाब अदा करता है। कहीं पर यूं आता है, एक स्वामी ने पूछ लिया यार समझा कोई अपने बाप को दिन में 100 दफा देखे तो क्या तेरी तरह तंग नगर नहीं है ना? उसका दर बहुत खुला वो बहुत अता कर देता। मैं कोई बात समझा सका जी? वो तो देखना अम्मी अब के लिए कि वो राजी हो जाए, मैं उनको जो मान लगाना इसी वजह से रब का हुक्म है। अपना मान लगाते जिस तरह एक स्वामी को कहा तो सुन वो भी और तेरा माल भी दोनों तेरे बाप के, बाप और माँ के दरमियान में फर्क रख दिया अल्लाह के रसूल ने, किससे ज्यादा करना किससे कम करना ये भी बता दिया, तो बता तो छोड़ी नहीं। मैंने हक को सहाबत या रसूल अल्लाह ये मैंने जो मान लगाना है इसमें सबसे ज्यादा इस्तेहकाम किसका है? पहला मुख तेरी माँ का, पहला सुनो मेरे या रसूल अल्लाह इसके बाद किसका इस्तेहकाक है? खाना अम्मुक तेरी माँ का। साबिर का यासला बात समझ आ गई, अब बताइए किसका इस्तेहकाक है उसके बाद? खाना अम्मुक फिर तेरी माँ का। आता मैं बिल्कुल समझ गया हूं माँ का बहुत मुकाम है, अब बताइए कि किसका इस्तेहकाक है? खाना अबुक अब तेरे बाप का। अब अम्मी अबू के बेचारे भूखे मरे और तू बाहर सिखाते करे, बार सखावटें करें तो इस्लाम का सूर टूट गया। अल्लाह को ऐसी सखावत नहीं चाहिए। बाहर बेबी पुखड़ी मारी तो बाहर शोहर लखा दारी, बाहर लोगों के साथ तुम बड़े खुश खिला, ये अल्लाह की रजा के लिए होता तो इस तरतीब को तुम कायम रख। जब तुमने तरतीब बदल दी है, अल्लाह की भी हुई तरतीब बदली है, तो अब ये सारा काम जो बाजार तू नेकी का कर रहा है अल्लाह के खाते में नेकी का काम नहीं हो रहा। आखिर तुम इसलिए तो खर्च करते हो कि अल्लाह की रजा हासिल हो, तो जो कुछ माल तुम खैरात में खर्च करोगे उसका पूरा पूरा अजर तुम्हें दिया जाएगा और तुम्हारे हक तल्फी हरगिज नहीं की जाएगी। 10 गुना तो हम दुनिया में ही दे देंगे, 70 गुना बढ़ा देंगे, फिर तुम अपना इखलास बढ़ा लो उसको हम 700 गुना कर देंगे, तुम अपना इखलास और बढ़ा लो हम इतना अता करेंगे जितनी हमारी शान है। जमा आली मोहम्मद कमा सल्लै तआला इब्राहिम وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم ارزقني علما نافعا واصل رمضانا طيبا مباركا من عندك. اللهم ارزقني حياة سعادة وموت شهادة. آمين. اللهم تقبل منا إنك أنت السميع العليم، وتب علينا إنك أنت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. للفقراء الذين أحصروا في سبيل الله لا يستطيعون ضربا في الأرض يحسبهم الجاهل أغنياء من التوقف تعرفهم بسيماهم لا يسألون الناس إلحافا. للفقراء، فقراء کے لیے، محتاجوں کے لیے، الذين احصروا في سبيل الله، وہ لوگ جو گھیرے گئے اللہ کی راہ میں، لا يستطيعون ضربا في الارض، وہ زمین میں دوڑ دھوپ کرنے کے لیے کوئی استطاعت نہیں رکھتے ہیں. یا سبحم الجاہل اغنیاء، ناواقف کار انہیں سمجھتے ہیں کہ وہ غنی ہیں. من التوقف، ان کی خودداری کی وجہ سے. تعرفوا بسیماہم، تم انہیں پہچان سکتے ہو ان کے چہروں کی علامتوں سے. لا يسألون الناس إلحافا، وہ لوگوں کے پیچھے لپٹ کر ان سے کچھ نہیں مانگتے. خاص طور پر مدد کے مستحق وہ تنگدست لوگ ہیں جو اللہ کے کام میں ایسے گھر گئے کہ اپنی ذاتی قصد معاش کے لیے زمین میں کوئی دوڑ دھوپ نہیں کر سکتے. ان کی خودداری دیکھ کر ناواقف آدمی گمان کرتا ہے کہ یہ خوشحال ہے. تم ان کے چہروں سے ان کی اندرونی حالت پہچان سکتے ہو، مگر وہ ایسے لوگ نہیں ہیں کہ لوگوں کو پیچھے پڑ کر کچھ مانگیں. فطرے کا آغاز بڑا ہی خوبصورت ہو رہا ہے. للفقراء، کیا ہے فقراء کے لیے؟ اس کا کوئی تذکرہ نہیں کیا. کوئی بات ہے جو خفیہ رکھنا چاہتے ہیں؟ جو عربی گرامر کو جانتا ہے وہ دیکھتا ہے کہ اس کا مبتدا تو غائب ہے، محذوف ہے، مبتدا تو لکھا ہی نہیں ہوا. یہ مبتدا اس کا وہ ہے جو صدقات پیچھے جس کا تذکرہ کیا جا رہا ہے. جن کا اب تذکرہ کیا جانے لگا ہے ان کو صدقات اتنے خفیہ طریقے سے دینے ہیں کہ جس طرح اس کلام کا آغاز ہو رہا ہے صدقات نظر ہی نہیں آ رہے، کلمہ ہی صدقات نظر نہیں آ رہا، اتنے خفیہ ہونے کر. یہ بڑے خوددار لوگ. الذين احصروا في سبيل الله، جو گھیر لیے گئے ہیں اللہ کی راہ. نبی اکرم صلی اللہ علیہ وسلم کے زمانہ مبارک میں 300 سے 400 تک کا ایک دستہ تھا جو ہر وقت محمد رسول اللہ کے ساتھ مسجد نبوی میں ہی رہتا تھا.
इसका काम यह था कि उसने जिस वक्त वही नाजिल होनी है उसी वक्त वही को नोट भी करना और उस इल्म को दूसरों तक पहुंचाने के लिए सारा दिन बैठकर वहां पर तबलीग का काम भी करना है, दरस व तदरीस भी करना। और यही वो लोग थे कि जिनको रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अचानक कहीं पर छापा मारना होता, कहीं पर हमला करना होता, किसी मिशन पर भेजना होता, यही 300 से 400 का दस्ता जो हर वक्त मुस्लिम नबी में रहता था आप इसी को जहाद के लिए भेजें। ये लोग कुल वक्त का कुल थे, हत्ता के मैंने एक हदीस के अंदर एक रवायत पढ़ी है कि ये सोते भी तो इस तरह सोते कि अपने हाथ अपने परिवारों पर रख के सोते कि किसी वक्त में मोहम्मद रसूलुल्लाह कह सकते हैं उठो फलां जगह पर हमला करो और हम देर न करें और वहां फौरन निकल जाए। अपने घर बार, अपने ऐश आराम सब कुछ छोड़ छाड़ के वो इस इज्तमाई काम के लिए उन्होंने अपने आप को वक्फ कर रखा था। इन अफराद को आप तारीख की जुबान में असहाबे सुफा कहते, उनकी याद में उनके अजीमुल मरतबत काम के सत्य में जिस जगह बैठ के वो सीखते थे आज भी अल्लाह ने उसके बुतरे को कायम रखा। ये इंतहाई इज्जतदार लोग क्योंकि दुनिया के अंदर सबसे बड़ा इज्जतदार कौन है? खुद मोहम्मद रसूलुल्लाह ने उसकी तारीफ कर दी। स्टेटस किसका सबसे बड़ा है? गैरुकुम मन तअल्लम अल-कुरान व अल्लमहु, तुम में से बेहतरीन लोग वो हैं जो खुद कुरान को सीखते और दूसरों को सिखाते हैं। और ये असहाब सुफा का काम ही यह था कि कुरान हकीम को सीखते और उसको दूसरों को सिखाते। तो स्टेटस के एतबार से तो ये सबसे बड़ा तबका है, लेकिन जाती तौर पर अपने कारोबार के लिए, अपने मुआश के लिए कोई दौड़ धूप तो नहीं कर सकता था। भारत पेट तो सबके है, घर की जरूरतें तो सबकी हैं, कौन पूरी करेगा? और ये इतने इज्जतदार लोग थे। मैंने एक वाकया इससे पहले ही नहीं आयात में सुना दिया है, लेकिन इस आयत की मुनासिबत से आज फिर मैं दोबारा सुना। ये जो 300 से 400 तक का गिरोह था जिन्हें असहाबे सुफा कहते हैं, ये इस्लाम की दूसरी यूनिवर्सिटी थी। इस यूनिवर्सिटी के प्रिंसिपल का नाम है हजरत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु। तारीख ने जिसको रिकॉर्ड किया है मैं वो वाक्य आपको सुना रहा हूं कि हजरत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु को जब कई दिन गुजर गए भूख की वजह से तो मुंह से कुछ दारी जो अंदर की पाकदामनी थी वो आड़े आती थी, वो इज्जत नफ्स जो अल्लाह ने अता की थी, ईमान के बाद जो सबसे बड़ी इंसान के पास मता है जिसको इकबाल ने खुद ही कहा था वो उनके पास बड़ी अजीज थी। आप किसी शख्स को ये न कह सके कि भैया भूख लगी है, अगर कुछ खाने को है तो मुझे दे दो। इज्जत नफ्स मजबूर करती है हाथ मत फैलाओ, मत मांगो किसी से। लेकिन हजरत अबू हुरैरा उस इज्जत नफ्स को बचाते हुए हाथ नहीं फैलाते तो बैठने खड़े होने की कुव्वत ना रही तो आप बैठ गए। फिर एक दिन आया कि बैठने की भी शक्त में रही तो आप लेट गए। मौत के साए पर मुड़वाने लगे تو محمد رسول اللہ کی بات یاد آئی کہ موت کو بچانا بھی فرض ہے، زندگی کو بچانا بھی فرض ہے. یہ وہ مرحلہ ہوتا ہے کہ اس کے اوپر اگر حرام کھا کے بھی زندگی کو بچایا جا سکے تو بچا لو. اکس اس بات کو سامنے رکھتے ہوئے ہمت نہیں پڑی کہ اسی وقت آنے کی بھوک کی وجہ سے یہ حالت ہو گئی ہے. حضرت ابابکر صدیق گزرے تو پوچھنے لگے، ابابکر قرآن حکیم کی یہ آیا کریمہ ہے، یہ سے رو نالان سے رو کرانا بھیم خسا تھا، اس کے کیا معنی؟ یو سرونا احساس سے کام لیتے ہیں، وہ دوسروں کو عطا کر دیتے ہیں چاہے انہیں خود گھاٹا ہی پڑ جائے. یہ مومنوں کی نشانی ہے. حضرت ابوبکر نے انہیں اسی طرح سمجھا دیا، انہیں بہت شکریہ، منہ سے نہیں کہا کہ پھوک لگی. حضرت عثمان بن عفان گزرے تو تب بھی یہی سوال کیا کہ یہ سرو میں رانکوں سے مروں کا ندیم خساسا کے کیا معنی ہے. ابوبکر سے پوچھا تھا، بات سمجھ نہیں آ سکی. انہوں نے پھر بتایا کہ بھائی اگر کسی کے پاس دو روٹیاں ہوں اور اس کو بھوک لگی ہو، وہ ایک کھا رہا ہو تو دوسرا مانگنے والا آ جائے، تو ایک نے دوسرے کو اگر وہ ایک روٹی دے دی ہے، یہ قربانی کی ہے، یہ قربانی ہے. لیکن ایک اور مانگنے والا آ گئے جو روٹی کھا رہا ہے آدمی، وہ روٹی بھی کھا کر دے دے تو یہ احسار کر دیا. تو مومن اس طرح احسار کرتے ہیں، چاہے انہیں گھاٹا ہی کیوں نہ پڑ جائے، خود بھوک لگی ہے کوئی بات نہیں، خود برداشت کر لیں گے، ہمارا بھائی کھا لے، یہ احسار ہے. احسار کے حوالے سے میں ذرا ایک جملہ اور بھی اگر روایت میرے ذہن میں آ رہی ہے تو میں تو سناتا رہوں. جرموک کی جنگ میں آپ کو یاد ہوگا کہ اکثر آپ نے اس کو پڑھا بھی ہے، تحریر نعمت کے طور پر میں چاہتا ہوں ان کا پھر تذکرہ کر دوں تاکہ احسار کے معنی واضح ہو جائے. جنگ کے دوران ایک صحابی نے اپنے بھائی کی تلاش میں جب گھوما تو ایک آواز یعنی ہائے پانی، تو زخمی حالت میں ہائے پانی کہنے والا اس کا اپنا بھائی ہے. وہ پانی لے کر، چھاول پانی کے لے کر بھاگ کر اپنے بھائی کے پاس پہنچتا ہے تو ایک آواز آتی ہے ہائے پانی. تو یہ زخمی کہتا ہے میرے پہلے اس بھیا کو دے دو. خود پیاسا ہے، جام بلند ہے، لیکن کہتا ہے میرے اس بھائی کو پہلے پانی پلا لو. اور جب یہ بھاگ کر اس صاحب کے پاس جاتے ہیں جس نے کہا رہا تھا ہمیں کہا تھا ہائے پانی، جب اس کو پلانے لگتے ہیں تو پھر ایک آواز آتی ہے ہائے پانی. وہ ذرا فاصلے سے آواز آئی تھی، کہا کہ اس کو بھاگ کر پانی پڑا، وہ دور ہے، پتہ نہیں اس کی کیا حالت ہے، جلدی پہنچو. تو وہ جب بھاگ کر تیسرے کے پاس پہنچے، پہنچنے سے پہلے پہلے وہ شہید ہو چکے. بھاگ کے دوسرے کے پاس آتے ہیں تو یہ بھی شہید ہو چکے ہو. پھر اپنے بھائی کے پاس بھاگ کر آتے ہیں تو وہ بھی شہید ہو چکے ہو. یہ اسے رونا لان فوسی مرو کانا بھی مسا تھا. مومنوں کی تو شان یہ ہے. حضرت عبد الرحمان بن عوف سے پوچھا تو انہوں نے بھی اسی طرح سمجھا دیا. تھوڑی دیر کے بعد محمد رسول اللہ صلی اللہ علیہ وسلم کا وہاں سے گزر ہوا تو کہنے لگے، یا رسول اللہ، ابوبکر عمر پر عثمان بن عفان اور عبد الرحمان بن عوف گزرے تھے، میں نے سبھی حضرات سے پوچھا ہے کہ یہ سے رونا رانگوں سے مرو کرانا بھیم رساسا کے کیا معنی ہے. انہوں نے کہا کہ مجھے جو بات سمجھائی ہے اس سے ابھی مجھے اطمینان نہیں ہو سکا، آقا آپ سمجھا دیجئے. تو محمد رسول اللہ سے بڑھ کر کون سمجھا سکتا تھا؟ آپ چکے اور کہا کہ عبد الرحمن، یہ حضرت ابو ہریرہ کا نام ہے، عبد الرحمن اپنے بازو کو میری گردن میں حمائل کر دو، مجھے پتا ہے تم نہیں اٹھ سکتے، حالت تمہاری یہ ہو چکی ہے، سہارا دے کر اٹھایا. اور آپ نے دیکھا ہے جو لوگ حرم گئے ہیں، ایک طرف صحابہ صفا کا چبوترا ہے، دوسری طرف آپ کا روزہ مبارک ہے، یہ اس وقت امی عائشہ کا گھر تھا، وہاں تک لے گئے اور وہاں بتایا جا کر کہا کہ عائشہ گھر میں کھانے کو کچھ ہے؟ امی عائشہ نے عرض کی یا رسول اللہ گھر میں دو کھجورے ہیں جو میں نے ایک آپ کے لیے اور ایک اپنے لیے بنا رکھی تھی، یہ سرور کائنات کا گھر ہے، ایک میں نے اپنے لیے اور ایک آپ کے لیے رکھی تھی. کہ اچھا عائشہ یہ کھجورے مجھے دے دو. امی عائشہ نے وہ دونوں کھجورے دے دی، حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کے سامنے رکھی. حضرت ابو ہریرہ